नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाण्डौमा शुरू। साथै प्रदेशमा अटिज्म भएका बाल बालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह र म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला काठमाण्डौमा शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला 1 नाम दिइएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिज्म भएका बाल बालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। आज कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अटिज्म भएका बाल बालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो। अटिज्म सम्बन्धी नीति तथा शिक्षा ऐनमान समेटिने बताउनुभयो। उहाँले अटिज्मको समस्या समाधानका लागि सरकारी तथा गैर सरकारी निकायले सबैले हातेमालो गरी अघि बढ़नु पर्नेमा जोड़ दिनुभयो। बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुबासँग गृह मन्त्रालयमा छलफल भएको छ। 5 दिनसम्म आन्दोलन गर्दा पनि स्थानीय तहमा वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुबा आमा सहितको टोली गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्न आजै सिमराबाट काठमाण्डु आएको हो। घटनामा संलग्न रहेको भन्दै पीड़ित परिवारले अहिलेसम्म 6 जना विरूद्ध जाहेर दिएका छन्। बालिका हत्याको विरोधमा स्थानीयले आज पनि वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध गरे। यसअघि बिहिबार राति स्थानीय प्रशासन राजनैतिक दलका प्रतिनिधि तथा जितपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग 5 बुँदे सहमति भए पनि बालिकाको परिवारले सो सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको थियो। यसैबीच गृहमन्त्री सुदन गुरूङले जघन्य अपराध रोक्न बलियो कानूनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 3 वर्षीय बालिकामाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुखी बनाएको बताउँदै उहाँले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गर्नुभयो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ़ने भएकाले पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनुभयो। उच्च अदालत पोखरा बागलुङ इजलासमा पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढ़ेको बताउनुभयो। प्रधान न्यायाधीश शर्माले 79 करोड़ लागत मा हालै निर्माण भएको उच्च अदालत पोखरा बागलुङ इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको थियो। अदालतलाई प्रविधि मैत्री बनाउँदा मात्रै छिटो र समयमै न्याय दिन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै अदालतलाई प्रविधि मैत्री बनाइरहेको जानकारी दिनुभयो। बैतडीमा विपद प्रभावित परिवारलाई राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संयुक्त अनुगमन थालिएको छ। पहिरोका कारण विस्थापित परिवारको तथ्याङ्क संकलन गर्दै राहत तथा उद्धारका लागि आवश्यक पहल समेत थालिएको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
जिल्लाको सुरनाया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पहिरोको कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रको संयुक्त अनुगमन गर्दै लक्षित परिवारको तथ्याङ्क संकलन गरेको हो। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागि जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो।
मान्छे सुरक्षित हुनु पर्यो, हाम्रो त्यो प्राइम कन्सर्न हो। एउटा स्थानान्तरणको कुरा हुन्छ, मान्छेको सुरक्षाको कुरा भन्दा बित्तिकै सातवटा घर परिवार अहिले मोटामोटी रूपमा देखिएको छ। उहाँहरूलाई चाहिँ हामीले अलि पर वारीको वारीलाई पारीको पारी नै राख्ने गरी यसमा चाहिँ मान्छेको घर अथवा टेन्टहरू हामी पनि पठाउँछौँ, पठाएर सुरक्षित राख्छौँ। र अर्को कुरा चाहिँ खाने पानीको पनि यहाँ व्यवस्था गर्नलाई मैले तुरन्तै भनिसकेको छु।
पञ्चेश्वर गाउँपालिकामा एक र सुरनाया गाउँपालिकामा सात गरी आठ परिवार पहिरोका कारण विस्थापित भएका छन्। सुरनाया गाउँपालिका आठ रातापानीमा लगातार पहिरो गइरहेकाले स्थानीयमा त्रास बढेको छ। दैनिक जसो पहिरो जाने गरेका कारण राति सुत्न समेत सक्ने अवस्था नरहेको स्थानीयहरूको दुखेसो रहेको छ।
पहिरोले पुरा यो मकै बाली लग्यो, खेतको नोक्सान पुरा गर्यो, केही रहेन। घर पनि जोखिममा छ, घर पनि पुरा दरार गएको छ। कहीँ बस्ने ठाउँ गरिदिए राम्रो हुन्थ्यो, अब घर पनि जोखिममा छ, अब जाने कहाँ। अब रातिमा पनि बिउ चुइरहनु भएको छ।
किसान बहादुर बुहारा हो, जाने अवस्थामा छ, घर जोखिममा छ लास्ट होइन। अब पाइप पनि लगिसक्यो, हाम्रो केही छैन, न बस्ने ठाउँ, नकुच न जमिन बनाएको भएपछि त हामी अर्को ठाउँमा जान्थे। हामीलाई अन्त कहीँ यस्तो बस्ती बहाल दिएको भएपछि राम्रो हुन्थ्यो भन्ने हो त्यति सोच भने हाम्रो होइन।
पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अन्यत्र सार्न सर्वपक्षीय सहमति आवश्यक पर्ने भएकाले सम्बन्धित सबै पक्षसँग छलफल अघि बढाइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। स्थानीयको चाहना अनुसार आवश्यक निर्णय लिन सकिने प्रमुख जिल्लाधिकारी अर्यालले बताउनुभयो।
नहुने भन्ने केही पनि हुँदैन, स्थानीय पनि चाहनु पर्यो। कतिपय स्थानीयहरूमा हामीले अन्यत्र देखेका छौँ, उहाँहरू बरु त्यही मर्छु म अन्त जान्न भन्ने पनि हुनुहुन्छ होइन। त्यसले गर्दाखेरि सोल्युसन यही खोज्ने हो कि अन्त सारेर हो कि त्यो सर्वपक्षीय सर्वदलीय जनतासहितको सहभागिताको डिस्कसनले मात्रै चाहिँ त्यो निर्कुल गर्ने कुरा हो जस्तो लाग्छ।
प्रभावित क्षेत्रको अवस्था थप बिग्रिन नदिन जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक निर्णय लिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत खपत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। कोशी प्रदेशको भ्रमणका क्रममा नेपाल विद्युत प्राधिकरणका प्रादेशिक तथा वितरण कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधि लगायत सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफलमा उहाँले विद्युत आपूर्तिमा देखिएका समस्या, स्थानीयवासीका गुनासा र कर्मचारीका समस्या पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिनुभयो भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको दुई दिने जनसंगठन समन्वय संयन्त्र कार्यशालामा अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसंगठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाड़सम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिश गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको बौद्ध गुम्बामा नागरिकहरू भेला भएका बेला सैन्य हवाई आक्रमण हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। सेनाले सन् 2021 आङसाङ सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी रहेको छ। विगत 5 वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसंख्यक विद्रोहीहरूको समूहसँग लड़िरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा 1,00,000 भन्दा बढ़ी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनु भएको छ। उहाँले वाशिङटन र तेहरान बीच बढ़दो तनावका बीच हर्मुज जलमार्गको नाम अमेरिकी क्षेत्र भनेर वर्णन गरेको अल जजिराले जनाएको छ। इरानले भने ट्रम्पको दावी अस्वीकार गरेको छ। इरानी उपपरराष्ट्र मन्त्री काजेम गरीबाबादीले हर्मुज जलमार्गमाथि अमेरिकी राष्ट्रपतिको दावी परिस्थितिले वा इरानले सच्याइदिने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1 अर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन बुधबारसम्ममा 1 अर्ब रूपियाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1 अर्ब राजस्व मध्ये भन्सार महसुलतर्फ 14.55% र अन्तशुल्कतर्फ 15.46% र आयकरतर्फ 22.17% संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याटतर्फ 34.04% र अन्यतर्फ 13.78% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले 12 खर्ब 49 अर्ब राजस्व संकलन गरेको थियो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात दोब्बरले बढ़ेको छ। गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा दोब्बर भन्दा बढ़ी मूल्यको खाना पकाउने ग्यास एलपीजी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन महिनामा 8,46,92,28,000 रूपियाँ बराबरको 5,73,34,000 किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ। 2082 सालको साउन महिनामा भने 4,66,64,67,000 रूपियाँ बराबरको 4,43,18,893 किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा 1,30,15,000 किलोग्राम बढ़ी एलपीजी ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। साउन महिनामा नेपालले गर्ने समग्र आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा 24% बढ़ेको छ। ढुवानी तथा यातायातका साधनहरूको मेला नाडा अटो सो भदौ 9 गतेदेखि 14 गतेसम्म काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शन स्थलमा सञ्चालन हुने भएको छ। नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीको लागि काठमाडौँको भिरकुटी मण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भएको आयोजक संस्था अटोमोबाइल एसोसिएशन अफ नेपाल नाडाले जनाएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइलका ब्राण्डहरू अटो पार्ट्स, कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टलहरू रहने भएका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका 23, हल्का सवारीका 17 र द्विपाङ्ग्रे सवारीका 13 गरी 53 सवारी ब्राण्ड सहभागी हुने भएका छन्। नाडा अटो शोमा नयाँ सवारी साधन र प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरकारवालाहरू बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुने जनाइएको छ। जुम्ला जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा 5 वृहत कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला शनिबारदेखि शुरू भएको हो। जुम्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उपज त्यहाँका पर्यटकीय सम्भावनाका क्षेत्रको व्यापार प्रवर्धन गर्ने उद्देश्यले 17 दिने वृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष दिल बहादुर रोकायाले जानकारी दिनुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
अस्ट्रेलियामा जारी टप एण्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल ए ले दिएको 100 रनको झिनो लक्ष्य बंगलादेशले 10.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसान आलमले अर्धशतकीय पारी खेले। उनले 29 बलमा 4 छक्का र 3 चौका सहित अभिजित 52 रनको पारी खेलेका हुन्। नेपालका लागि बलिङमा साहब आलमले मात्र 1 विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 900 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले 40 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 46 रनको पारी खेले। यस्तै साहब आलम र विपिन खत्रीले समान 11-11 तथा रिजन ढकालले 10 रन जोडे भने बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बंगलादेशका लागि बलिङमा एमडी रुबेलले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा सोमबार बुधबार हुरिकेन एकाडेमी विरूद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेटले पराजय बेहोरेको थियो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ग्रीन रन महिला री रन प्रतियोगितामा पूर्ण लक्ष्मी नेउपाने विजयी भएकी छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17:42.8 सेकेण्डमा पूरा गर्दै नेउपाने प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटीले 17:46.2 सेकेण्डमा र निर्मला केसीले 18:09.1 सेकेण्डमा रन पूरा गर्दै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 25,000, तृतीयलाई 20, चौथोलाई 12, पाँचौंलाई 10 र छैठौंलाई 8,000 रूपियाँ पुरस्कार प्रदान गरिएको थियो।
अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थान र मध्य प्रदेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय सदस्यहरूका लागि आयोजित नीति, संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा शुरू। साथै प्रदेशमा अटिज्म भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने, शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। भूमि समस्या समाधानका लागि सरकारको प्रयासमा सहयोग पुर्याउन स्थानीय तहलाई भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको आग्रह र म्यानमारको बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा 14 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।